नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगद्वारा प्रदेशसभाको समानुपातिक तर्फको सीट बाँडफाँड, एक र तीन नम्बर प्रदेशमा एमाले एक्लैलाई बहुमत।
पाँच दलको बैठक बिना निष्कर्ष, राष्ट्रिय सभा गठनमा मुख्य तीन दल आआफ्नै अडानमा।
कालीकोटमा कम तलब पाएको भन्दै म्यादी प्रहरीले गरेको प्रदर्शनमा एकजनाको ज्यान गयो, तीनजना घाइते, प्रहरीद्वारा अस्त्र ग्यास र गोली प्रहार।
उत्तर कोरियामाथिको नाकाबन्दी जारी राख्ने बारेमा राष्ट्रसंघमा मतदान हुने, थप नाकाबन्दी लगाउने तयारी।
र ईपीएल क्रिकेटमा आज पोखरा र विराटनगर विजय।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको कार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिक तर्फको 220 सीट बाँडफाँड गरेको छ। आयोगले आज सार्वजनिक गरेको सीट बाँडफाँडमा एमाले 75 सीट पाएको छ भने नेपाली कांग्रेसले प्रदेश सभाको समानुपातिकमा 72 सीट पाएको छ। यस्तै माओवादी केन्द्रले 35, संघीय समाजवादी फोरमले 13 र राजपाले 12 सीट पाएका छन्। प्रदेश सभामा 13 दलले मात्रै समानुपातिकको सीट पाएका छन्।
एक नम्बर प्रदेशमा बन्ने 93 सदस्यीय प्रदेश सभामा 37 सांसद समानुपातिकबाट छानिएका छन्। निर्वाचन आयोगका अनुसार एक नम्बर प्रदेशमा एमाले 15, कांग्रेसले 13, माओवादीले 5, संघीय समाजवादी फोरमले 2 र रापरपा र संघीय लोकतान्त्रिक मञ्चले 1-1 सीट पाएका छन्। यो प्रदेशमा सरकार बनाउन एमाले एक्लैको बहुमत पुग्नेछ।
प्रदेश नम्बर 2 107 सदस्यीय प्रदेश सभा बन्नेछ, जसमा प्रत्यक्षबाट 64 र बाँकी 43 जना समानुपातिकबाट छानिएका छन्। यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै 11, राजपाले 10, फोरमले 9, एमाले 7, माओवादीले 5 र नेपाल संघीय समाजवादी पार्टीले 1 सीट पाएका छन्। 2 नम्बर प्रदेशमा कुनै पनि दलले एक्लै सरकार बनाउने स्थिति छैन।
यस्तै प्रदेश नम्बर 3 110 सदस्यीय प्रदेश सभा गठन हुनेछ, जसमध्ये 66 जना प्रत्यक्षबाट र 44 जना समानुपातिकबाट छानिएका छन्। समानुपातिकतर्फ 3 नम्बर प्रदेशमा एमाले 16, कांग्रेसले 14, माओवादीले 8, विवेकशील साझा पार्टीले 3 र रापरपा र नेपाल मजदूर किसान पार्टीले 1-1 सीट पाएका छन्। 3 नम्बर प्रदेशमा पनि एमाले एक्लैले सरकार बनाउन सक्नेछ।
प्रदेश नम्बर 4 प्रत्यक्षबाट 36 र समानुपातिकबाट 24 सहित 60 सदस्यीय प्रदेश सभा गठन हुँदैछ। निर्वाचन आयोगले आज बाँडफाँड गरेको समानुपातिक सीट अनुसार एमाले 10 सीट पाएको छ, कांग्रेसले 9, माओवादीले 3 र नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले 1-1 सीट पाएका छन्। 4 नम्बर प्रदेशमा एमाले र माओवादीको वाम गठबन्धनको सरकार बन्नेछ।
त्यस्तै 5 नम्बर प्रदेशमा 87 सदस्यीय प्रदेश सभा बन्दैछ, जहाँ 52 जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट 35 सांसद छानिँदैछन्। यो प्रदेशमा एमाले 13, नेपाली कांग्रेसले 12, माओवादी केन्द्रले 6 सीट पाएका छन्। यस्तै संघीय समाजवादी फोरमले 2, राजपा र जनमोर्चाले 1-1 जना सांसद पाएका छन्। 5 नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्नेछन्।
6 नम्बर प्रदेशमा 40 सदस्यीय प्रदेश सभा मध्ये प्रत्यक्षबाट 24 सांसद चुनिएका छन् भने समानुपातिकबाट आज 16 जना सांसदको बाँडफाँड गरिएको छ। निर्वाचन आयोगले आज बाँडफाँड गरेको सीट अनुसार 6 नम्बर प्रदेशमा एमाले समानुपातिकतर्फ 6 सीट पाएको छ भने कांग्रेसले 5 र माओवादीले 4 सीट पाएका छन्। यस्तै राप्रपाले 6 नम्बर प्रदेशमा 1 सीट पाएको छ। 6 नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्नेछन्।
यस्तै 7 नम्बर प्रदेशमा प्रत्यक्षतर्फ 32 समानुपातिकबाट 21 गरी 7 नम्बर प्रदेशमा 53 सदस्यीय प्रदेश सभा बन्दैछ। समानुपातिकतर्फ 7 नम्बर प्रदेशमा एमाले र कांग्रेसले समान 8-8 सीट पाएका छन्। माओवादीले 4 र राजपाले 1 सीट जितेका छन्। 7 नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्नेछ। केन्द्रीय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति 33% अनिवार्य गरिएको छ। प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रूपमा जाने निश्चित छ। अब दलहरूले आफूले पाएको सीटमा बन्द सूचीमा रहेको क्रम संख्या अनुसार समावेशी रूपमा सांसद बन्नेहरूको नाम पठाउनु पर्नेछ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको पाँच दलको बैठक बिना निष्कर्ष सकिएको छ। राष्ट्रिय सभा गठन सम्बन्धीको अध्यादेश र सरकार गठनका विषयमा सहमति जुटाउन बालुवाटारमा बिहान बसेको बैठकमा दलहरूले अडान नछाडेपछि बैठक बिना निष्कर्ष सकिएको हो। यस सम्बन्धी रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्छौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनु भएको छ। प्रेस सेन्टर चितौनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले सरकारको नेतृत्व आलोपालो अपनाउने सहमति भएको उल्लेख गर्दै पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुङ्गो लाग्ने बताउनुभयो। पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुङ्गोमा नपुगे पनि छलफल सकारात्मक भएको उहाँले बताउनुभयो। प्रचण्डले सहमतिका लागि छलफल आवश्यक रहेको र फेरि द्विपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्ने बताउनुभयो। राष्ट्रिय सभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रूपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यसपटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको दावी गर्दै प्रचण्डले राष्ट्रिय सभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रूपमा विद्यमान रहेको बताउनुभयो।
कालीकोटमा कम तलब पाएको भन्दै म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एकजना म्यादी प्रहरीको ज्यान गएको छ, अरू तीनजना घाइते भएका छन्। ज्यान गुमाउनेमा सानी त्रिवेणी गाउँपालिका चारका विवेक ऐडी रहेको प्रमुख जिल्लाधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो। सरकारले तोके अनुसारको तलब नपाएको भन्दै नाराबाजीमा उत्रिएका म्यादी प्रहरीमाथि प्रहरीले शुरूमा अश्रुग्यास हानेको थियो, तर अश्रुग्यास हानेपछि पनि भीड़ नियन्त्रण नभएपछि प्रहरीले गोली चलाउँदा एकजना म्यादी प्रहरीको ज्यान गएको हो। चुनावको सुरक्षाका लागि कालीकोटमा 913 म्यादी प्रहरी खटिएका थिए। सरकारले 55 दिनका लागि भर्ना गरेका म्यादी प्रहरीलाई प्रहरी जवान सरह सेवा सुविधा दिने निर्णय गरेको थियो। जस अनुसार कालीकोटमा म्यादी प्रहरीले 158,000 रुपियाँ पाएका थिए, तर जुम्लाका म्यादी प्रहरीलाई हिमाली जिल्लामा खटिएको भन्दै 65,000 रुपियाँ प्रदान गरिएको थियो। जुम्लाका म्यादी प्रहरीले पाएको सरह 65,000 रुपियाँ पाउनुपर्ने माग गर्दै कालीकोटमा म्यादी प्रहरीले प्रदर्शन गरेका थिए। चुनावका लागि देशभरि भर्ना भएका झण्डै 1,00,000 म्यादी प्रहरीलाई आजै विदाई पनि गरिएको छ।
जिल्ला मालपोत कार्यालय सिरहमा आज दिउँसो भएको बम विस्फोटमा तीनजना घाइते भएका छन्। घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापटी व्यवसाय गर्दै आएका सिराहा नगरपालिका एकका पवन पासवान, सेवाग्राही सिराहा नगरपालिका बाह्र सारस्वरका राजकुमार पासवान र रोशन पासवान रहेको सिराहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटोवालले जानकारी दिनुभयो। बमको छर्रा लागेर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिराहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटोवालले बताउनुभयो। मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसा समेत फुटेका छन्।
वीरगंजको सुपर ग्यास उद्योगमा अस्ति बुधबार भएको आगलागीमा घाइते भएका थप एकजनाको उपचारका क्रममा आज ज्यान गएको छ। आगो निभाउन जाँदा घाइते भएका वीरगंज महानगरपालिकाका अग्नि नियन्त्रक संजीव नेपालको काठमाडौँमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो। नेपालसँगै आगलागीमा ज्यान गुमाउने तीनजना पुगेका छन्। दुईजना अग्नि नियन्त्रकको अस्ति बुधबार नै घटनास्थलमा ज्यान गएको थियो। यसैबीच वीरगंजको सुपर ग्यास उद्योगमा अस्ति भएको आगलागीबारे छानबिन गर्न आपूर्ति मन्त्रालयले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कार्यवाहीको सिफारिश गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अप्नाउनुपर्ने सुरक्षाका उपायका बारेमा राय सुझावसहित 15 दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई भनिएको छ। आगलागीबारे छानबिन गर्न ग्यास उद्योगीहरूले अस्ति नै समिति बनाइसकेका छन्।
यस्तै धादिङको गल्छी गाउँपालिकामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक घर जलेको छ। गल्छी गाउँपालिका वडा नम्बर 5 सिरबानीमा बाबुराम तिमिलसेनाको घरमा ग्यास सिलिण्डर विस्फोट भएको गल्छी गाउँपालिका 5 वडा सदस्य बिन्दा अधिकारीले जानकारी दिनुभयो। घरधनी तिमिलसेनाले सिलिण्डर विस्फोट भएको नमस्ते ग्यास उद्योगसँग क्षतिपूर्तिको माग गर्नुभएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ
कमाउँछन् खुसी सबको लागि
खुसी जसले पुरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुसीलाई हामी पुर्याउँछौ सबको हृदयमा
ढुक्क छौ हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ
हिमाल रेमिट पुर्याउँछौ खुशी A product of Himalayan Bank Limited.
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले निर्वाचन आयोगद्वारा प्रदेशसभाको समानुपातिक तर्फको सीट बाँडफाँड कालीकोटमा कम तलब पाएको भन्दै म्यादी प्रहरीले गरेको प्रदर्शनमा एकजनाको ज्यान गयो सिराहाको मालपोत कार्यालयमा भएको बम विस्फोटमा तीनजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग राष्ट्रिय सभा गठन एकल संक्रमणीय कि बहुमतीय निर्वाचन प्रणालीबाट हुने भन्ने विवादको गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको दलहरूको बैठक निष्कर्षविहीन भएको छ प्रतिनिधि सभा र प्रदेशसभा चुनावको परिणाम सार्वजनिक भए पनि राष्ट्रिय सभाको निर्वाचन प्रणालीबारे विवाद हुँदा नयाँ सरकार निर्माण प्रक्रिया नै अवरूद्ध भइरहेको छ एमाले र कांग्रेसले आफ्नो अडान दोहोर्याएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलले थप छलफल गर्ने बताएका छन् थप विवरणसहित प्रकाश ढकाल
चुनावको परिणाम सार्वजनिक भएपछि पहिलो पटक एकै ठाउँमा भेला भएका दलहरूले आफ्नो अडान नछाडेपछि राष्ट्रिय सभा गठन सम्बन्धी विवाद अझै लम्बिने भएको छ सरकारले एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार राष्ट्रिय सभाको चुनाव गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश पेश गरे पनि एमालेको विरोधका कारण स्वीकृत हुन सकेको छैन राष्ट्रपतिले दलहरूलाई सहमति जुटाउन आग्रह गरेपछि आज बसेको पाँच दलको बैठकमा दलहरू आफ्नो अडानबाट पछि नहटेका हुन् अध्यादेश पेश हुनु अघि छलफल नगरेको र विवादित एकल संक्रमणीय निर्वाचन प्रणाली नै अध्यादेशमा राखिएको भन्दै एमाले माओवादीले आपत्ति जनाएका छन् पाँच दलको बैठकपछि माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ
संसद अन्त भएपछि राजनीतिक पार्टीहरूसँग सहमति हुनु पर्थ्यो फेरि अन्तर्वस्तु पनि पहिलाकै विधेयक ल्याए भए पनि हुन्थ्यो त्योभन्दा फरक ल्याइयो किन भन्ने एउटा विषयमा छलफल भावनाले त्यो पनि टुङ्गिएन अर्को कुरा चाहिँ यो अध्यादेशमा जो एकल संक्रमणीय प्रणालीको कुरा गरिएको छ त्यो संविधानमा स्पष्ट व्यवस्था त छैन कानूनमै व्यवस्था गर्ने कुरा हो त्यो तर अहिले राष्ट्रिय सभाको प्रतिनिधित्व प्रणाली जस्तो छ त्यो प्रतिनिधित्व प्रणालीमा एकल संक्रमणीय लागू हुन्छ कि हुँदैन भन्ने एउटा छलफल आज त्यो पनि भयो होइन यो दुईटै विषय चाहिँ निष्कर्षमा पुग्न सकिएन
यस अघि रूपान्तरित व्यवस्थापिका संसदमा पनि पटक पटक राष्ट्रिय सभा गठन सम्बन्धी विधेयक पारित गर्ने प्रयास गरे पनि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवादकै कारण रोकिएको थियो राष्ट्रिय सभा गठनका लागि मतदान गर्ने स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाको परिणामबाट एमाले बलियो देखिएसँगै कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीकै पक्षमा दृढतापूर्वक उभिएको छ किनकि बहुमतीय प्रणाली अपनाउँदा राष्ट्रिय सभामा कांग्रेसको उपस्थिति शून्य हुन सक्छ भने एकल संक्रमणीय प्रणालीमा जाँदा निर्वाचित हुने 56 मध्ये 14 जना निर्वाचित हुन सक्छन् अर्कोतर्फ राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाका समानुपातिक सांसद छानिने कि नछानिने भन्ने विवाद पनि उठिरहेको छ जसका कारण नयाँ सरकार निर्माण प्रक्रिया पनि अवरूद्ध भएको छ। ताजा जनादेश अनुसार सत्ता छिटो हस्तान्तरण गर्न पनि वाम गठबन्धनले कांग्रेसलाई आग्रह गरेको छ। फेरि माओवादी नेता नारायण काजी श्रेष्ठ,
निर्वाचन भइसकेको सन्दर्भमा र निर्वाचनबाट स्पष्ट जनादेश आइसकेको सन्दर्भमा कुनै पनि कोणबाट सरकार निर्माणको प्रक्रियामा अवरोध उत्पन्न गर्ने वा हुने काम गरिनुहुन्न।
राष्ट्रिय सभा गठन र सत्ता हस्तान्तरणका लागि कांग्रेसले भने आफूले पेश गरेको अध्यादेश राष्ट्रपतिबाट तुरन्त स्वीकृत हुनुपर्ने बताइरहेको छ। पाँच दलको बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,
एकल संक्रमणीय आधारमा नै हुनुपर्छ राष्ट्रिय सभाको चुनाव भन्ने कुरामा अरू पार्टीहरू सहमत छन्। एमाले पार्टीको मात्रै विमत छ। अहिले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनु पर्यो। 110 जना र चाहिँ 165 जना गरेर प्रतिनिधि सभा बन्छ र त्यो सबै आएर प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनु पर्यो। त्यो सम्पन्न हुनको लागि राष्ट्रिय सभाको निर्वाचन पनि हुनु पर्यो र त्यसको लागि अध्यादेश चाहिँ नि पहिले चाहिँ नि जारी हुनु पर्यो।
आजै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरूले शीतल निवास पुगेर अध्यादेश स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। एमाले भने नयाँ सरकार गठनका लागि उपयुक्त वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यान आकर्षण गराएको छ। उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा चुनावपछि पहिलोपल्ट आज बसेको एमाले स्थायी समितिको बैठकले सहज रूपमा सत्ता हस्तान्तरण गर्न कांग्रेस र आयोगलाई अपील गरेको हो। एमाले राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधि सभाले पूर्णता पाउने आयोग र कांग्रेसको भनाईप्रति असहमति जनाएको एमाले सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। राष्ट्रिय सभाको गठन नेपालको संविधानको व्यवस्था र यस सम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरूबीच भएको पूर्व समझदारी अनुरूप नै हुनुपर्ने एमाले ठहर गरेको छ। यस्तै एमाले चुनावी परिणामबाट राजनीतिक स्थिरता र समृद्धिको आफ्नो संकल्पलाई नागरिकले अनुमोदन गरेको निष्कर्ष पनि निकालेको सचिव गेवालीले बताउनुभयो। बैठकले संक्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अघि बढेको र चुनाव मार्फत प्रकट भएको जनआकांक्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट पनि गरेको छ।
नेपाल विद्युत प्राधिकरणले कावेली कोरिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन्। प्राधिकरणले समयमा नै प्रसारण लाइन नबनाउँदा तीनवटा आयोजनाबाट उत्पादन हुने 57 मेगावाट बिजुली खेर जाने भएको छ। 25 मेगावाट क्षमताको कावेली B1 माउन्टेन हाइड्रोले प्रवर्धन गरेको 22 मेगावाटको तल्लो हेवा खोला र रैराङ हाइड्रो पावरले निर्माण गरेको 10 मेगावाटको युवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा छन्। झापाको पाडाजुगीदेखि पाँचथरको अमरपुरसम्म 90 किलोमिटर लामो कावेली कोरिडोर प्रसारण लाइन 3 खण्डमा बाँडेर निर्माण शुरू भएको हो। पहिलो खण्ड गोदक दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छन्। आर्थिक वर्ष 2062-63 शुरू भएको प्रसारण लाइनको निर्माणको काम अझै सकिएको छैन। जग्गाको मुआवजा वितरण, वनको स्वीकृति लगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ।
यस्तै नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुलीको व्यवस्था नगरेपछि चिनिया लगानीको शिवम सिमेन्टले आफ्नै लगानीमा लाथी थर्मल प्लान्ट राख्ने तयारी गरेको छ। नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म 132 केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्र गरेको छ। प्राधिकरणले पर्याप्त विद्युतको व्यवस्था नगरेपछि उद्योगले 50 मेगावाट विद्युत उत्पादन गर्ने गरी थर्मल प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ। नेपालको विशाल समूह र चीनको होङसी समूहको संयुक्त लगानीमा नवलपरासीको सर्दीमा उद्योग स्थापना भएको हो। आउँदो फागुनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन गर्ने तयारी उद्योगले गरिरहेको छ। 36 अर्ब रुपियाँ लागतमा उद्योग स्थापना भए पनि विद्युतका लागि थप 1 अर्ब 36 करोड रुपियाँ लगानी गर्नुपर्ने होङसी शिवम उद्योगका नायब महाप्रबन्धक गौरव गोयलले बताउनुभयो। उद्योग स्वयंले सुधारिएको स्टिम इन्जिन प्रणालीबाट खेर जाने धुलोलाई प्रयोग गरेर 12 मेगावाट विद्युत उत्पादन गर्ने तयारी पनि गरिरहेको छ।
महोत्तरीमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ। देशकै सबैभन्दा ठूलो चिनी उद्योग महोत्तरीमा नै भए पनि विगतको तुलनामा 50% उखु खेती घटेको हो। उखुको उत्पादन लागत वर्षेनी बढ्ने तर मूल्य भने निरन्तर घट्दा किसानको उखु खेतीतर्फ आकर्षण घट्दै गएको हो। समयमै उखुको मूल्य नतोकिनु, लगत अनुसार मूल्य नपाउनु तथा तोकिएको मूल्य पनि समयमा नपाएका कारण उखु खेतीप्रति आकर्षण घटेको किसानको भनाइ छ। यसैबीच नवलपरासीका किसानले तत्काल उखुको मूल्य निर्धारण निर्धारण गर्न माग गरेका छन्। उखुको याम शुरू भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन। सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रति क्विन्टल 562 रूपियाँ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलप्रासीका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो। सरकारले गत वर्ष उखुको मूल्य प्रति क्विन्टल 531 रूपियाँ 20 पैसा कायम गरेको थियो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छाना मुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर,
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, डोटीको आदर्श गाउँपालिकामा भालुको आक्रमणबाट 12 वर्षकी पवित्र बोहरा घाइते भएकी छिन्। घर नजिकै जंगलमा बाख्रा चराएर फर्किँदै गर्दा बोहरालाई भालुले आक्रमण गरेको हो। बोहराको डोटीमा उपचार सम्भव नभएपछि नेपालगंज ल्याइएको प्रहरीले जनाएको छ।
वर्षा वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा एक विद्यार्थी माथि छुरा प्रहार भएको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत वीरगंज राधेमाईका रोशन यादवमाथि आज बिहान छुरा प्रहार भएको हो। कसले छुरा हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिरताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिनुभयो।
लागु औषध चरे सहित बझाङका एक युवक पक्राउ परेका छन्। 7 नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको एक प्रहरी टोलीले बझाङ सैन पसलेका 19 वर्षीय विनोद जप्रेललाई 5 किलो चरेसहित पक्राउ गरेको हो। पक्राउ परेका जप्रेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दाङमा गत वर्षको तुलनामा यो वर्ष मह उत्पादन बढेको छ। नेपाल माउरी पालक महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा झण्डै मह उत्पादन 100 टन बढेको हो। माउरीको गोला वृद्धि हुनु, मौसमको अनुकूलता, चरण व्यवस्थित हुँदै जानु लगायतका कारणले मह उत्पादन बढेको हो। दाङमा यो वर्ष करिब 320 टन मह उत्पादन भएको श्रेष्ठले बताउनुभयो।
इलाममा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। इलाममा यो वर्ष 8% धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ। यो वर्ष 52,816 मेट्रिक टन धान उत्पादन भएको छ। गत आर्थिक वर्षको तुलनामा इलाममा 3,716 मेट्रिक टनले बढी धान उत्पादन भएको कृषि विकास कार्यालय इलामले जनाएको छ।
सड़क अतिक्रमण गरेर झापाको बिरतामोडमा बनाइएका घर टहरा भत्काउन लिएको छ। सड़क फराकिलो बनाउन सड़क डिभिजन कार्यालय, बिरतामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले अतिक्रमण गरेर बनाइएका घर टहरा आजदेखि हटाउन शुरू गरेका हुन्। बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन शुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक एम खड्काले जानकारी दिनुभयो।
गोही प्रजननका लागि चितौन राष्ट्रिय निकुञ्जको टोलीले बबई नदीबाट एउटा भाले गोही ल्याउने तयारी गरेको छ। निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली यसै हप्ता भालेको खोजीमा बबई र कर्णाली नदी पुगेको थियो।
मेरो पनि भन्नु छ।
कालीकोटमा प्रहरी र म्यादी प्रहरी बीच झडप हुँदा एकजना म्यादी प्रहरीको ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा राम काप्री लेख्नुहुन्छ, दुखद खबर। सरकारले नागरिकलाई रोजगार त दिन सक्दैन नै, धेरै सपना बोकेर करारको जागिर खाएकालाई पनि तोकिएको पारिश्रमिक दिँदैन।
यसै विषयमा पदम गुरुङको भनाई छ, देशमा किन यस्तो व्यथिति बढ़िरहेको छ, सबै ठाउँमा आन्दोलन, धरना किन, यसरी अकालमा किन नेपालीले ज्यान फाल्नु परेको हो, स्थिति नियन्त्रणमा लिन भन्दै सहकर्मी जस्तै म्यादी प्रहरीको ज्यान लिनेलाई कड़ा कारवाही हुनुपर्छ।
पैसा अभावमा मलामी विनय छोरीले स्ट्रेचरमा आमाको शव खोलामा लगेर गाड्न लागेको थाहा पाएपछि प्युठान नगरपालिका चारका वडा अध्यक्ष लक्ष्मी प्रकाश भण्डारीले घरसम्मै शव लग्ने आर्थिक सहयोग गरेको खबर उज्यालो अनलाइनमा पढेपछि भीम सापकोटा लेख्नुहुन्छ, साह्रै दुःख लाग्दो खबर। यस्तै आपद विपद परेको बेला हो सहयोग गर्नुपर्ने, आपतमा परेकालाई सहयोग गर्ने वडाध्यक्ष ज्यू लगायत सबैलाई हृदयदेखि धन्यवाद।
समसामयिक विषयमा प्रकाश छेत्री पौडेल भन्नुहुन्छ, अरबौं रूपियाँ खर्च गरेर देशमा चुनाव भएको छ, अब नेताहरूको इख र रिसले नागरिकले दुःख नपाउन्, नेपालीको एक एक भोट पाएर जितेका नेताले त्यही भोटका लागि राजनीति गरून्।
अनि नरेश खतिवडाको प्रश्न छ, यहाँ विनोद चौधरी, शेष घले, रामवरण यादव र उनीहरूका नातागोताले आरक्षण पाउँछन्, तर कर्णालीको एउटा गरीब नागरिकले 2 किलो चामलको लागि सिफारिश लिनुपर्छ, के यही गणतन्त्र अनि यही हो समानता?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनु होला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र मदन पौड्याल। अब एउटा विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक गतिविधि नरोकेपछि संयुक्त राष्ट्रसंघमा उसमाथि लागू गरिएको नाकाबन्दीलाई निरन्तरता दिने बारेमा मतदान हुने भएको छ। मतदानबाट यसअघि लगाइएका नाकाबन्दीलाई निरन्तरता दिनुका साथै थप नाकाबन्दी लगाउने विषयमा समेत निर्णय गरिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रसंघले प्रस्तुति तेलको 90% निर्यात र आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। त्यसै गरी अन्य आर्थिक विषयमा पनि उसलाई अप्ठ्यारो पार्ने गरी नाकाबन्दी लगाउने तयारी छ। पटक पटक चेतावनी दिँदा पनि उत्तर कोरियाले क्षेपास्त्र परीक्षणका गतिविधि नरोकेपछि राष्ट्रसंघले पछिल्लो कदम चाल्न लागेको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेट अन्तर्गत आज भएका खेलमा पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन्। कृतिपुरमा आज भएको दोस्रो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई 71 रनले हराएको छ। 175 रनको लक्ष्य पछ्याएको चितवन टाइगर्सले 18 ओभर 2 बलमा सबै 10 विकेट गुमाएर 103 रन मात्रै बनाउन सक्यो। चितवनको यो लगातार तेस्रो हार हो भने विराटनगरले लगातार तेस्रो खेल जितेको हो। यसअघि त्रिवेणी क्रिकेट मैदानमा भएका खेलमा पोखराले काठमाडौँ किङ्स इलेभेनलाई 6 विकेटले हरायो। काठमाडौँले दिएको 79 रनको लक्ष्य पोखराले खेल सकिन 10 बल बाँकी छँदा 4 विकेट गुमाएर भेटायो। पोखराले 3 मध्ये 2 खेल जितेको छ भने 4 खेल खेलेको काठमाडौँको यो तेस्रो हार हो। प्रतियोगितामा भोलि विराटनगर वारियर्स र भैरवा ग्ल्याडिएटर्स तथा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्स बीच खेल हुनेछ।
र श्रीलंकासँगको दोस्रो 2020 क्रिकेटमा भारतले गतिलो शुरूआत गरेको छ। भारतले ताजा स्थितिमा 14.2 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 182 रन बनाएको छ। भारतलाई विशाल योगफलतिर लैजाने क्रममा रोहित शर्माले कीर्तिमानी प्रदर्शन गर्दै 118 रन बनाए। उनले 43 बलमा 118 रन बनाए। रोहित शर्मा 2020 क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी पनि बनेका छन्। अहिले लोकेश राहुल 52 र महेन्द्र सिंह धोनी 11 रन बनाएर खेलिरहेका छन्। यी दुई बीचको पहिलो 2020 क्रिकेट भारतले जितेको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगद्वारा प्रदेशसभाको समानुपातिक तर्फको सीट बाँडफाँड, एक र तीन नम्बर प्रदेशमा एमाले एक्लैलाई बहुमत।
पाँच दलको बैठक बिना निष्कर्ष, राष्ट्रिय सभा गठनमा मुख्य तीन दल आफ्नै अडानमा।
कालीकोटमा कम तलब पाएको भन्दै म्यादी प्रहरीले गरेको प्रदर्शनमा एकजनाको ज्यान गयो, तीनजना घाइते, प्रहरीद्वारा अश्रु ग्यास र गोली प्रहार।
उत्तर कोरियामाथिको नाकाबन्दी जारी राख्ने बारेमा राष्ट्रसंघमा मतदान हुने, थप नाकाबन्दी लगाउने तयारी।
र ईपीएल क्रिकेटमा आज पोखरा र विराटनगर विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।